اللہ من الشیطان اللہ الرجیم، بسم اللہ الرحمن الرحیم۔ السلام علیکم ناظرین، میں ولی مصوی پروگرام خدا کی طرف لے کر آپ کی خدمت میں حاضر ہوں۔ ناظرین، جیسے کہ آپ کو ہمارے اس پروگرام کے فارمیٹ کا علم ہے، اس میں ہمارے تین مہمانان گرامی ہوتے ہیں، دو قم سے ہوتے ہیں، ایک لندن سے ہوتے ہیں۔ تعارف ہم آپ کو بھی کروا دیتے ہیں۔ مولانا سید محمد رضا جان کاظمی صاحب ہمیں لندن سے جوائن کر رہے ہیں، مولانا سید عارف حسین شاہ کاظمی صاحب سے جوائن انہوں نے کیا ہے، مولانا سید جان کاظمی صاحب آپ نے ہمیں قم سے جوائن کیا ہے، اور یہ پروگرام آج تیسرے اپنے مرحلے میں داخل ہو رہا ہے۔ اس سے پہلے ہم نے اس پروردگار کے عظیم دسترخوان کی طرف آپ کی توجہات کو مبذول کیا، جس کے اوپر وہ بزرگ نعمتیں موجود ہیں، ان گھڑیوں کی طرف، ان لحظات کی طرف جس کے اندر سونا بھی عبادت ہے، سانس لینا بھی عبادت ہے، تسبیح کی مانند ہے۔ پروردگار ہم سے کیا چاہتا ہے، یہ ماہ مبارک ہم سے کیا طلب کر رہا ہے، تمام چیزوں کے اوپر، شفاعت کے اوپر، ایمان کی اقسام کے اوپر، ایمان کامل کے اوپر، ان تمام چیزوں کے اوپر جو ہے وہ گفتگو کا سلسلہ ہمارا جاری و ساری ہے۔ اپنے تینوں مہمانوں کو ہم ایک مرتبہ پھر خوش آمدید کہیں گے اور سب کی خدمت میں سلام عرض کریں گے۔ جی ناظرین، تو باقاعدہ پروگرام کا آغاز کریں گے اور سب سے پہلے ہم جائیں گے سید محمد رضا جان کاظمی صاحب آپ کی طرف، کہ آج جو ہے وہ بی بی خدیجہ الکبریٰ سلام اللہ علیہا ام المومنین کی شب وفات بھی ہے، تو پروگرام کو ذرا تمیدی گفتگو سے شروع کرتے ہیں اور بی بی کے فضائل ہم جائیں گے کہ ذرا مومنین کی خدمت میں، مسلمین کی خدمت میں بیان فرمائیے کہ بی بی سے جو ہے وہ ہم کو کیا سیکھنے کو ملتا ہے، ان کی اس عظیم جو ایک ایسی عظیم شخصیت ہے، ایک عظیم ایثار جو قربانی انہوں نے پیش کی دین اسلام مبین کی خاطر، ان سے ہمیں کیا سیکھنے کو ملتا ہے۔ بسم اللہ،
بسم اللہ الرحمن الرحیم۔ میں بھی ناظرین سب کو سلام کہتا ہوں۔ دیکھیے، آج شب وفات ہے بی بی خدیجہ سلام اللہ علیہا کی، اور ہمارے مومنین انشاءاللہ ایک اپنی عادت بنا دیں کہ جس معصوم یا جس معصومہ یا جب کسی عظیم ہستی کی ولادت یا شہادت کا دن ہے تو کوشش کریں اس دن ایک کتاب، ایک کتابچہ، تھوڑا سا گوگل پہ ہی سرچ کر لیں، کسی معتبر سائٹ پہ جا کے اس معصوم کے متعلق تھوڑا سا پڑھ لیں، جان لیں کہ اس معصوم نے ہمیں اپنی زندگی میں کیا سکھایا۔
سبحان اللہ،
مختصر انشاءاللہ کیونکہ وقت کم ہے، اشارہ کر کے انشاءاللہ آگے بڑھتا ہوں کہ بی بی خدیجہ سلام اللہ علیہا کون ہے۔ بی بی کا ذرا تعارف ہو جائے کہ بی بی سلام اللہ علیہا ام المؤمنین ہیں، اور ایسی ام المؤمنین کہ صرف مؤمنین کی والدہ نہیں ہیں بلکہ ام الائمہ بھی ہیں۔ بی بی ام الائمہ بھی ہیں، ائمہ کی بھی ماں ہیں، والدہ ہیں۔ بلکہ بی بی کے فضائل کے متعلق میں یہ کہوں، بی بی وہ پہلی خاتون ہیں، بی بی پہلی خاتون ہیں جس نے اللہ کے رسول کی نبوت کا اقرار کیا۔ اب اور غور فرمائیے گا، بی بی وہ پہلی خاتون ہیں جس نے سب سے پہلے مولا علی کی بیعت کی، بلکہ میں ذرا آسان الفاظ میں یہ کہوں کہ بی بی خدیجہ سلام اللہ علیہا مولا علی کی پہلی شیعہ ہے، کہ
سبحان اللہ،
ابھی
سبحان اللہ،
مولا کی خلافت کا وہ اعلان جو مسلسل اللہ کے رسول کرتے رہے وہ ہوا نہیں تھا، بی بی کے سامنے جب پیش کیا تو بی بی نے بیعت کی اور بی بی نے علی ولی اللہ کہا۔ تو بی بی خدیجہ سلام اللہ علیہا وہ بی بی ہے جنہوں نے سب سے پہلے علی ولی اللہ کہا، اور بی بی کی عظمت دیکھ، ابھی اسلام نہیں آیا مگر بی بی کو کفار طاہرہ کہہ رہے ہیں، جیسے اللہ کے رسول کے متعلق ہے نا کہ اللہ کے رسول پوچھتے ہیں کہ بھائی تم لوگ مجھے جانتے ہو، ابھی نبوت کا اعلان نہیں کیا، مجھے کس انداز سے جانتے ہو؟ تو کافروں نے کیا کہا کہ اے محمد، ہم آپ کو اس انداز سے جانتے ہیں کہ آپ صادق ہیں، آپ امین ہیں۔ اسی طرح سے کفار سے جب پوچھا جاتا تھا کہ یہ بی بی خدیجہ کون ہے تو کفار کہتے تھے یہ طاہرہ بی بی ہے، یعنی کفار بھی بی بی کی طہارت کا اقرار کرتے تھے، یہاں رسول خدا کی صداقت اور امانت کا اقرار کرتے تھے۔ دیکھیے، بی بی خدیجہ کی عظمت کے متعلق دو چار اور باتیں اشارتاً کرتا چلوں کہ بی بی خدیجہ سلام اللہ علیہا وہ عظیم بی بی ہیں جن پر اللہ سلام بھیجتا ہے، حضرت جبریل سلام بھیجتے ہیں۔ روایت ہے حضرت امام محمد باقر علیہ الصلوۃ والسلام سے کہ امام فرماتے ہیں کہ اللہ کے رسول فرماتے ہیں، جب میں معراج سے واپس آ رہا تھا تو میں نے جبریل سے کہا، جبریل कुछ कहना चाहते हो? तो जिब्रील ने कहा जी या रसूल अल्लाह, मैं कुछ कहना चाहता हूँ। तो अल्लाह के रसूल ने पूछा क्या कहना चाहते हो? तो जिब्रील ने कहा या रसूल अल्लाह, मेरी तरफ से बीबी खदीजा को सलाम कहिए, और सिर्फ मेरी तरफ से बल्कि अल्लाह की तरफ से भी बीबी खदीजा को सलाम कहिए। देखिए दुआए नुतबा पढ़ने वाले मोमिन जो हैं, वो दुआए नुतबा में जब पढ़ते हैं, इमाम जमाना को जब बुलाते हैं, किस अंदाज से बुलाते हैं, कहते हैं यब्न खदीजतल गर्रा, ए खदीजा के बेटे। यानी इमाम जमाना से भी जब हम मदद मांगते हैं, बुलाते हैं, तो इमाम को बीबी खदीजा के नाम से बुलाते हैं। तो देखिए बहुत सारे फजाइल हैं बीबी सलामुल्लाह अलैहा के। ये सिर्फ इतना ही कहना काफी है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, रसूल खुदा ने बहुत सारी शादियां की बीबी खदीजा के दुनिया से जाने के बाद, मगर मुसलसल तमाम बीवियों को कहते रहे तुम में से कोई बीबी खदीजा की तरह नहीं है,
नहीं है
तुम में से कोई खदीजा की तरह नहीं है। बल्कि एक मरतबा आयशा कहती है कि या रसूल खुदा, वो तो मर गई खदीजा, उससे इतना क्यों प्यार, उससे इतनी क्यों मोहब्बत? तो अल्लाह के रसूल कहते हैं देखो ए आयशा, क्योंकि खदीजा वो हैं, जब किसी ने मुझे मदद नहीं की तब खदीजा ने मुझे मदद की, जब सब ने मेरी तकजीब की तब खदीजा ने मेरी तस्दीक की, जब सब ने मुझे अकेला छोड़ दिया तब खदीजा ने मेरा साथ दिया। तो आयशा कहती है ये बात हमने जान लिया कि अगर रसूल के करीब होना है, अगर रसूल को खुश करना है, तो बीवी खदीजा की तारीफ करनी पड़ेगी। तो ये मुख्तसर मैंने सिर्फ इशारतन आपको बता दिए, किताबें भरी हुई है, शिया किताबें भी, अहले सुन्नत की किताबें भी। लेकिन अब बीवी से हम क्या सीखते हैं, बहुत मुख्तसर इशारा करूँ और फिर इंशाल्लाह आगे बुजुर्गान उलमा मौजूद है वो गुफ्तगू करेंगे मुख्तलिफ मौजूदात पे कि बीवी से हम क्या सीखते हैं। माशाल्लाह हम अहले बैत के फजाइल तो सुनते हैं, मौला अली के फजाइल तो सुनते हैं, रसूल खुदा के फजाइल तो सुनते हैं, अभी बीवी खदीजा के फजाइल तो सुने, लेकिन उनकी जिंदगी से हमने क्या सीखा? बीवी की जिंदगी का एक बहुत बड़ा मैसेज कि बीवी सलामुल्लाह अलैहा बहुत बड़ी मालदार खातून थी, इतनी मालदार थी कि बाज रिवायात बताती 80,000 ऊंट जो है उनका माल तिजारत लेकर जाते थे, लेकर आते थे,
लेकर जाते थे, सुभान अल्लाह, सुभान अल्लाह,
80,000 ऊंटों में माल तिजारत जिनका था, इतनी मालदार थी। ये तो एक हिस्सा था मालदारी का। लेकिन अब क्या हुआ, जब इस्लाम आया तो बीबी खदीजा सलामुल्लाह अलैहा ने सारा माल इस्लाम पे कुर्बान कर दिया, बीबी ने सारा माल इस्लाम पे कुर्बान कर दिया। अब एक साहब ने एतराज कर दिया, उसने कहा भाई सारा माल थोड़ी इंसान देता है रास्ते में, अल्लाह के रास्ते में, क्योंकि अल्लाह खुद कुरान में कह रहा है कि मोमिन की सिफत यह है कि मोमिन वो होता है जो गरीब की मदद करता है, और जब गरीब की मदद करता है तो इतनी कम भी मदद नहीं करता कि बेचारा गरीब मोहताज बाकी रहे, और इतनी ज्यादा भी मदद नहीं करता कि अपना सारा माल गरीब को दे दे, क्योंकि उस माल में तुम्हारे बच्चों का भी हक है, तुम्हारी नस्लों का भी हक है, उनके लिए भी रखो। तो जवाब ये मिलता है, हाँ गरीब के मुतालिक ये कहा कि गरीब को जब मदद करो इतनी कम मदद न करो कि अगेन स्टिल मोहताज रहे, और इतनी ज्यादा मदद भी न करो कि तू खुद गरीब हो जाए, मगर इस्लाम के मुतालिक ये नहीं कहा। इस्लाम की मदद के मुतालिक कहा जो कुछ है इस्लाम की राह में दे दो। बीवी ने गरीब की मदद नहीं की, बीवी ने इस्लाम की मदद की। इमाम हुसैन ने भी इस्लाम के लिए क्या किया, कहा हाँ गरीब को मदद करनी है तो अपने अंदाज में मदद करो कि भाई जितना है थोड़ा आप मेरे रखो, थोड़ा गरीब को भी दे दो, लेकिन जब इस्लाम को मदद की जरूरत पड़े तो फिर ये ना कहो थोड़ा अपने लिए बचा दू। बीवी खदीजा ने सारा कुछ दे दिया, और आगे आगे मौला हुसैन ने बीवी की नस्लों ने क्या कहा, कहा पैसा तो हमारी दादी ने दिया, लेकिन अगर जान भी देनी पड़े तो हम अपनी जान भी देंगे इस्लाम के लिए। मौला हुसैन ने कहा बेटा भी देना पड़े तो मैं इस्लाम के लिए दूंगा, अपना अली असगर भी देना पड़े तो मैं इस्लाम के लिए दूंगा, अली अकबर भी देना पड़े तो मैं इस्लाम के लिए दूंगा। तो गरीब को मदद करने का अलग मामला है जो कुरान की आयात में हम और आप पढ़ते हैं, मगर इस्लाम की मदद बीवी खदीजा सलामुल्लाह अलैहा से सीखें कि जब इस्लाम को मदद की जरूरत हो वहां पे हम कंजूसी न करें, बल्कि वहां पे अपनी हर चीज इस्लाम।
सुभान अल्लाह सुभान अल्लाह, बहुत ही खूबसूरत जो है वो मिसालें आपने जो है वो हमारे नाज़रीन और सामेईन की खिदमत में पेश की। अपनी गुफ्तगू को मजीद आगे बढ़ाएंगे और मुख्तलिफ मजीद जहतों से जो है वो इस प्रोग्राम को खुदा की तरफ, जो कि एक ऐसा प्लेटफॉर्म है जिसमें परवरदिगार के जो दस्तखान है उसके ऊपर जो बिखरे हुए मोती हैं उनमें से हम एक एक मोती को चुनने की कोशिश कर रहे हैं और उसके ऊपर गुफ्तगू करने की कोशिश कर रहे हैं कि मौलाना सैयद अली रजा जान काज़मी साहब, आपने हमें कौम से ज्वाइन किया है और पिछले हफ्ते जो है वो हमारी आपके साथ गुफ्तगू جو ہو رہی تھی اس شفاعت کے بہترین موضوع کے اوپر ہو رہی تھی، اس میں کچھ جو مخالفین ہیں ان کے بھی استدلال کو شامل کیا جا رہا تھا، کیونکہ وہ کس طرح سے قرآن سے جو ہے وہ اس کی غلط انٹرپریشن کرتے ہیں، اس کو کس طرح سے استعمال کرتے ہیں، جہاں پر قرآن کفار کے بارے میں اور منافقین کے بارے میں بات کرتا ہے اس کو کہاں پر اٹھا کر وہ فٹ کر دیتے ہیں۔ اس سلسلے کو تھوڑا سا مزید آگے بڑھائیں گے۔ بعض لوگ ابھی بھی یہ سوال کر رہے ہیں کہ خدا کے علاوہ ہم کسی شفاعت اس لیے نہیں کر سکتے کیونکہ شفاعت کسی اور سے تو مانگنا منع ہے تو وہ شرک ہو جائے گا، تو اس حوالے سے مزید گفتگو کو آگے بڑھائیں۔ قبلہ آپ کیا کہیں گے اس بارے؟
جی بسم اللہ الرحمن الرحیم۔ دیکھیے مسلم صاحب، ہم نے پچھلے ہفتے بھی اس پہ گفتگو کی اور آج اس گفتگو کو آگے بڑھاتے ہوئے یہاں پہ ہم یہ گفتگو کریں گے کہ کہا جاتا ہے کہ خدا کے علاوہ کسی اور سے مانگنا شرک ہے، اور اس میں ایک آیت جو ہمارے نوجوانوں کو بتائی جاتی اور کہا جاتا ہے کہ یہ قرآن مجید کی آیت ہے جس میں خداوند متعال سورہ جن میں ارشاد فرما رہا ہے فلا تدعو مع اللہ احدا، خدا کے ساتھ کسی اور کو نہیں پکارنا۔ اب کوئی یہ آیت کو لے لے اور کہے گا بالکل آپ صحیح کہہ رہے ہیں، قرآن میں صاف صاف خداوند متعال سورہ جن میں کہہ رہا ہے فلا تدعو مع اللہ احدا، خدا کے ساتھ کسی اور کو نہ پکارنا، خدا کے ساتھ کسی اور کے ساتھ کسی اور کی طرف دعا نہ کرنا، کسی اور سے نہ مانگنا۔ مگر اب اسی قرآن میں اگر آگے بڑھتے ہیں سورہ یوسف میں، حضرت یوسف کے جو بھائی تھے انہوں نے جب محسوس کیا کہ ہم نے خطا کی ہے، ہم نے اپنے معصوم بھائی پر ظلم کیا، ہم نے اپنے معصوم بھائی کو پھینک دیا کنویں میں، اور انہوں نے توبہ کی آخر، اور پھر یہی بھائی اپنے باپ کے پاس آتے ہیں جو نبی یعقوب ہیں، نبی یعقوب سے آ کے کہتے ہیں بھائی قالو یا ابانا استغفر لنا ذنوبنا۔ قرآن میں سورہ یوسف میں ان کی کوٹیشن خداوند متعال نے ان کا واقعہ بتایا اور کہا کہ یہ بھائی آئے اپنے باپ سے کہنے لگے یا ابانا استغفر لنا ذنوبنا انا کنا خاطئین، اے ہمارے بابا ہمارے لیے آپ استغفار کریں، ہمارے لیے آپ مانگی معافی مانگیں کیونکہ ہم خطا کرنے والے ہیں، کیونکہ ہم گنہگار ہیں۔ اور عجیب بات ہے، خطا ان کے بھائیوں نے کی ہے، نبی نے تو خطا نہیں کی، نبی کہہ سکتے تھے کہ تم نے خود خطا کی ہے، میرا کیا لینا دینا، خدا تو معاف کرنے والا ہے، تم جاؤ اللہ ہی سے مانگو، اللہ ہی تمہیں معاف کر دے گا، اور حقیقت میں اللہ ہی نے معاف کرنا ہے۔ مگر پھر بھی ان بیٹوں نے اپنے آ کے باپ سے کیا کہا، یا ابا نستغفر لنا ذنوبنا، آپ ہمارے لیے استغفار کریں، آپ ہمارے لیے توبہ کریں، آپ ہمارے لیے مغفرت کریں۔ اب کوئی کہہ سکتا ہے ارے یوسف کے بھائی تو کوئی حجت نہیں ہے، یوسف کے بھائی تو نیک لوگ نہیں تھے، انہوں نے تو گناہ کیا، ایک نبی کو کنویں میں پھینک دیا، حسد کرنے والے تھے۔ اچھا اگلی آیت میں اس کا جواب آ جائے گا، اگلی آیت میں کیا فرمایا، قال سوف استغفر لكم ربی انه هو الغفور الرحیم۔ نبی یعقوب نے یہ نہیں کہا میں نہیں کروں گا، تم برے ہو، تم خراب ہو، بلکہ انہوں نے الٹا تاکید کی، کہا ان قریب میں تمہارے لیے استغفار کروں گا، ان قریب میں تمہارے لیے معافی مانگوں گا، انہ غفور الرحیم، اور وہی مغفرت کرنے والا ہے اور وہی معاف کرنے والا ہے۔ اب دیکھیے اس آیت میں تو صاف صاف کلیئر آیت بتلا رہی ہے کہ آپ کسی غیر خدا سے استغفار کی سفارش بھی کروا سکتے ہیں کہ آپ میرے لیے خدا کی بارگاہ میں سفارش کریں۔ اب میں دو تین آیتیں پڑھتا ہوں، پھر پہلی آیت سے اس کو کمپیئر کروں گا کیوں ان آیت میں فرق نظر آ رہا ہے ظاہرا۔ ایک دوسری آیت آپ کے لیے سورہ نساء سے تلاوت کرتا ہوں کہ جب خداوند متعال نے، اب یہاں پہ ڈائریکٹ رسول اللہ حضور پاک صلی اللہ علیہ وآلہ وسلم کے بارے میں کہ خداوند متعال فرما رہا ہے گنہگاروں سے کہ ولو انہم اذ ظلموا انفسہم جاؤوکا فاستغفر الله واستغفر لهم الرسول لوجد الله تواب الرحيم۔ سورہ نساء میں خداوند متعال رسول سے کہہ رہا ہے اے میرے حبیب، جب یہ گنہگار تیرے بارگاہ میں آئیں ان کے لیے میں حکم دے رہا ہوں۔ خداوند متعال گنہگاروں کے لیے کیا حکم دے رہا ہے، ولو انهم ظلموا انفسهم، اگر ان سے کچھ گناہ ہو گئی ہے، ان سے کچھ ظلم ہو گیا ہے، کوئی خطا ہو گئی ہے، کوئی مسٹیک ہو گئی ہے، اب وہ واپس پلٹ کے آنا چاہتے ہیں تو کیا کریں، فاستغفر الله، ایک خداوند متعال کی بارگاہ میں استغفار کریں، دو واستغفر لهم الرسول، اور نہ صرف خدا کی بارگاہ میں صرف استغفار کریں بلکہ رسول اللہ بھی ان کے لیے استغفار کریں، لوجد اللہ تواب الرحیم، اور وہ خداوند متعال کو تواب اور رحیم پائیں گے۔ اب دیکھیے دوسری آیت بھی یہ بتلا رہی ہے کہ آپ مخلوق کے پاس جا کر استغفار کی طلب کر سکتے ہیں، یہ دوسری آیت۔ اور تیسری آیت جو مشہور ہے سورہ مائدہ کی آیت ہے آیت نمبر 35 کہ کہا وابتغوا الیہ الوسیلہ، خدا کے پاس جانے کے لیے وسیلے کی تلاش کرو، خدا کے پاس جانے کے لیے کسی مینز کی تلاش کرو۔ اب آئیے ان تینوں آیتوں، جن کی ان میں سب سے پہلے حضرت یعقوب والی آیت، پھر رسول اللہ والی آیت، پھر وابتغوا الیہ الوسیلہ والی آیت، ان تینوں آیتوں کو رکھیں. اور وہ پہلی آیت جو میں نے تلاوت کی جس میں کہا کہ فلا تدعوا مع اللہ احدا، خدا کے ساتھ کسی اور کی کسی اور کو نہ بلانا، اب وہ آیت کیا کہہ رہی ہے، یہ آیت کیا کہہ رہی ہے. مسئلہ یہ ہے کہ مسلمان نے جب توحید سمجھنے کی کوشش کی، انہوں نے فرق لمبائی اور چوڑائی میں نہیں سمجھا. اب لمبائی اور چوڑائی کا فرق کیا ہے؟ اگر ہم اہل بیت کو، اگر ہم اولیاء کو، اگر ہم انبیاء کو خدا کی چوڑائی میں رکھتے ہیں کہ ادھر خدا ہے اور ساتھ میں بالکل رسول اللہ ہیں، ساتھ میں بالکل مولا علی ہیں، اگر اس طرح سے ہمارا عقیدہ ہو، خدا کی چوڑائی میں اولیاء خدا کو رکھ دیا جائے، تو بالکل یہ شرک ہے، یعنی ہم نے ان کو خدا کے برابر رکھ دیا ہے. اگر ہم لمبائی میں توحید کو سمجھیں، یعنی اوپر خدا ہے اور خدا کے بعد رسول اللہ ہیں اور رسول اللہ کے بعد مولا علی ہیں اور مولا علی کے بعد اہل بیت ہیں، اگر اس انداز سے توحید کو سمجھنے کی کوشش کریں، پھر کبھی شرک نہیں آئے گا. پھر علی سے مدد مانگنا، علی سے شفاعت مانگنا، رسول سے توسل کرنا عین توحید ہے، شرک نہیں ہے.
سبحان اللہ، سبحان اللہ.
مقصد یہ عمدہ ان تمام آیتوں سے نتیجہ یہ نکلتا ہے کہ جب بھی کسی آیت کو قرآن مجید کی انسان پڑھے، تو تمام آیتوں کو ملائے اور پھر بعد میں نتیجہ نکالیں. تو توسل اور شفاعت خود دونوں چیزیں اس آیتوں، یہ تینوں آیتوں سے ثابت ہیں. اور وہ مع اللہ احدا غیرہ جس سے مراد ہے، وہ یہ ہے کہ خدا کے مقابلے میں کسی کو نہ لاؤ، بتوں کو نہ لاؤ، یا کسی بھی شخصیت کو خدا کے مقابلے میں نہ لانا. سب کے سب عبد خداوند ہیں.
سبحان اللہ، سبحان اللہ. بہت عمدہ جو ہے وہ گفتگو کو آپ نے جو ہے وہ مزید اور آگے بڑھایا. اور مولانا سید عارف حسین شاہ کاظمی صاحب، آپ نے بھی ہمیں قم سے جوائن کیا ہے. آپ کے قرآن میں یہ بہت کہا گیا قبلہ کہ عبادت کرو، بہت انفسائز کیا گیا ہے عبادت کرنے کے اوپر، اور یہ مہینہ بھی خاص جو ہے وہ عبادت کا ہے. تو عبادت سے کیا مراد کیا ہے؟ ہم کیسی عبادت کریں؟ ہم سے پروردگار کس طرح کی عبادت چاہتا ہے؟ روح عبادت کیا ہے؟ ان تمام چیزوں کے اوپر قبلہ روشنی ڈالی ہے.
جی، بسم اللہ الرحمن الرحیم. اللہ ہم سب کو توفیق دے فرامین اہل بیت سننے کی اور اس کے بعد پر عمل کرنے کی. میں نے پچھلی نشستوں میں بھی آپ کی خدمت میں عرض کیا تھا کہ ہم جب تک الفاظ کو نہیں سمجھیں گے، ان کے مفاہیم کو نہیں سمجھیں گے، تب تک ہم اس مقاصد تک نہیں پہنچ سکتے. مجید کا وہ سورہ جو ہر مسلمان پر پڑھنا واجب ہے، وہ سورہ حمد ہے. یعنی اگر کسی مسلمان کو سورہ حمد یاد نہیں، وہ مسلمان کہلا نہیں سکتا، کیونکہ نماز اس مسلمان پر واجب ہے. اور کم از کم 10 مرتبہ ہم دن میں سورہ حمد کو پڑھتے ہیں، یعنی ہر نمازی سورہ حمد کو پڑھتا ہے. تو آئیے اسی عبادت کو ہم سورہ حمد سے سمجھنے کی کوشش کرتے ہیں. وہاں پر ایک لفظ ہے ایاک نعبد، یعنی اے خدا میں تیری ہی عبادت کرتا ہوں. لیکن آج اگر ہماری اپنی عبادتوں کو دیکھا جائے، تو وہ عبادتیں کس طرح ہیں؟ کہ رسول خدا مسجد میں تشریف فرما ایک جوان کو دیکھا، وہ اتنی جلدی جلدی سجدے کر رہا تھا کہ نبی نے فرمایا اس کا سجدہ ایسے ہے جیسے کوا جو ہے اپنی چونچ زمین پہ لگاتا ہے. تو فرمایا اس کی عبادت کو مارو، اس کے منہ پہ مار دو. تو آج کل ہم عبادت تو کر رہے ہیں، لیکن اہمیت عبادت کو ہم سمجھ نہیں رہے کہ ہم عبادت کیسے کرنی ہے. یہ ہم اپنی نمازوں کو بالکل آخری وقت میں ڈال دیتے ہیں، نماز کو اہمیت نہیں دیتے. روزہ تو رکھتے ہیں، لیکن اس روزے میں ہم گانے بھی سنتے ہیں، اس روزے میں نامحرموں کو بھی دیکھتے ہیں، اس روزے میں ہم غیبت بھی کرتے ہیں، اس روزے میں ہم تہمت بھی لگاتے ہیں. تو امام علی فرماتے ہیں جو انسان ایسی عبادت کرے، اس کی عبادت کی مثال ایسے ہے کہ جس طرح پرانا فرسودہ میلا کپڑا ہوتا ہے، یہ اس کپڑے کی مانند ہے. جب اس عبادت کو یہ بھیجتا ہے، تو ملائک ایسی عبادت کو اس کے منہ پہ مار دیتے ہیں. اور آپ نے یہ بھی سنا ہوگا کہ مسلمان قرآن تو پڑھتا ہے، لیکن کبھی کبھی یہی قرآن اس مسلمان کو لعنت بھیج رہا ہوتا ہے. تو عبادت ہم کیسی کریں؟ اس عبادت میں ہمیں ثواب بھی ملے اور وہ عبادت مقام یقین تک بھی پہنچے. تو ایک چیز انسان اپنے ذہن میں رکھے، پہلا سوال انسان خود سے یہ کرے کہ میں عبادت کرتا کیوں ہوں اور کس کی عبادت کرتا ہوں. اگر خدا کی عبادت کرتا ہوں تو خدا کی عبادت کیوں کرتا ہوں؟ کہ یہ نعبد مسلم کو سمجھ آئے گا. حضرت ابراہیم فرماتے ہیں کہ اے خدا، میں اس خدا کی عبادت کیسے کروں کہ خدا غروب کر جائے. یعنی انسان کبھی بھی فنا ہونے والی چیز کی عبادت نہیں کرتا. ایک چیز یاد رکھیں کہ انسان کی فطرت میں چیز رکھی گئی ہے. فطرت انسان میں یہ چیز ہے کہ انسان کمال سے محبت کرتا ہے. جس چیز کو فنا ہے اس سے انسان محبت نہیں کرتا، انسان اس کو محبت کرتا ہے جس میں کمال ہو. اب اس نے مال کو کمال سمجھا، یہ مال کو پیچھے جاتا ہے. اس نے زندگی کو کمال سمجھا، زندگی کو بنانے کے پیچھے لگ جاتا ہے. دو چیزیں انسان کی فطرت میں ہیں، ایک عشق ہے، ایک عبادت ہے. انسان کی فطرت میں عشق کو بھی رکھا گیا، انسان کی فطرت میں ورشپ کو بھی رکھا گیا. اس سے عبادت کرنی کرنی ہے. اب بھلے وہ انسان یہ کہے کہ میں ایتھیسٹ ہوں، میں خدا کو نہیں مانتا، میں کسی خدا کو نہیں مانتا، لیکن وہ کسی نہ کسی کو تو مانتا ہے. जिस तरह फरमाया के लकुम
जी
दीनुकुम वलिय दीन, हम आजकल ये इस्तेलाह इस्तेमाल करते हैं कि इंसान है बेदीन, लेकिन कायनात में कोई भी ऐसा इंसान नहीं है जो जो बेदीन। दीन कहते हैं राह को, दीन कहते हैं रास्ते को। हर इंसान का कोई ना कोई रास्ता है, जिस रास्ते पर वो चलता है उसको दीन कहते हैं। अब दीन हक भी हो सकता है, दीन बातिल भी हो सकता है। तो कोई भी इंसान इबादत से मुजज्जा नहीं है, ये इबादत करता ही करता है। अब सवाल ही है ये किसकी इबादत कर रहा है? कभी ये हवा हवस की इबादत करता है, कभी ये माल परस्ती की इबादत करता है, कभी ये कौम परस्ती में चला
वाह
जाता है, कभी ये शख्सियत में चला जाता
सुभान
है। तो ये इबादत से मुजज्जा नहीं। अब इससे सवाल ये करना है कि मुझे किसकी इबादत करनी है? मुझे ऐसे शय की इबादत करनी है, ऐसे वजूद की इबादत करनी है जिसमें फना ना हो, जिसमें कमाल ही कमाल हो। तो इंसान कभी
कमाल हो
राजादानों की तारीफ करता है, कभी इंसान बादशाहों की। ये तारीफ करना, जब हम कहते हैं अल्हम्दुलिल्लाह रब्बिल आलमीन सूरह हम में, तो हम का मतलब शुक्र भी है, तारीफ भी है। हम खुदा का शुक्र भी कर रहे हैं, अल्लाह की तारीफ भी कर रहे हैं। शुक्र इसलिए कर रहे हैं उसने इतनी हसीन कायनात को खल्क किया, और तारीफ इसलिए कर रहे हैं क्योंकि वो खुद भी हसीन, यानी खालिक हुस्न भी है और खुद हसीन भी है। इसीलिए हम अल्लाह की तारीफ भी करते हैं, अल्लाह का शुक्र भी करते हैं। फिर आगे कहते हैं रब्बुल आलमीन, क्योंकि हमारा पालने वाला है। इसलिए हम अल्लाह को रब कहते हैं क्योंकि उसने हर शय को बनाया और शय को हिदायत भी दी। यानी बच्चा जब दुनिया में पैदा होता है, उसने इस बच्चे को हिदायत देकर भेजा कि ये बच्चा आते ही रोता है। इस रोना बच्चे को किसने सिखाया? बच्चा जैसे पैदा होता है, खाने के लिए बच्चे को चूसने की ताकत दी। ये बच्चे को ताकत अल्लाह न देता, ये बच्चा कभी भी, अगर ये ताकत न होती वो बच्चा मर जाता। अल्लाह ने इस बच्चे के लिए माँ के सीने में दूध, ये दूध न ठंडा था न दूध गर्म था, ये इस दूध में सलाहियत रखी, परवरदिगार आलम ने रखी। इस दूध को तमाम तर विटामिन से अल्लाह ने नवाजा। तो इसलिए हम खुदा को रब कहते हैं क्योंकि वो चीजों को वजूद में भी लाता है और उनको हिदायत भी देता है। मिसाल के तौर पर अल्लाह ने शहद की मक्खी को बनाया, इस शहद की मक्खी को हिदायत भी दी किस फूल पे जाना है, किस फूल से शहद की रस को लेना है। तो इसीलिए खुदा परवरदिगार आलम की इबादत करते हैं कि वो रब भी है, वो मालिक यौमिद्दीन भी है, वो रहमान भी है,
वाह
वो रहीम भी है। वो हम मंदिरों के पीछे जाते हैं, इंसानों की तारीफ करने जाते हैं, और परवरदगार आलम ऐसे इंसानों के लिए कहता है कि जो इंसानों की तारीफें करने जाते हैं, जो वजीरों और मुशीरों की तारीफ की चापलूसी तो करते हैं, लेकिन दिन में एक रकत परवरदगार आलम के लिए नमाज नहीं पढ़ते, जो माल दौलत के पीछे तो जाते हैं लेकिन अल्लाह के नजदीक सजदा नहीं रखते, उनके लिए खुदा कहता है कि
वाह
आए, आए, अगर तू जान ले अपनी हकीकत को, जो मक्खी मैंने बनाई है, ये मक्खी अगर तुम में ताकत है, इस मक्खी जैसी मक्खी बना के दिखा। मक्खी तो बनाना दूर है, लेकिन अगर ये मक्खी तुम्हारे हाथ से, जो तुम्हारा नवाला है, थोड़ा वो छीन के चली जाए, पूरी कायनात ही मिल जाए, इस मक्खी के मुंह से वो नवाला छीन नहीं सकती, उसके वजूद में हमने इतनी ताकत रखी है। तो अगर इंसान मकाम इबादत पर आ जाए, और यहां तक फरमाया वअबुद रब्बक हत्ता यातियक यकीन, जब इंसान इस फिक्र से इबादत करता है, इस तर्ज अमल से इबादत करता है, तो खुदा उसे मकाम यकीन अदा करता है। और मेरे मासूम इमाम फरमाते हैं कि मुस्लिम, एक मुसलमान मुसलमान जो साहिब यकीन है, उसकी निशानी यह है अल्लाह युदिनासब सख्तिल्लाह, वो कभी भी लोगों की रजा के लिए अपने रब को गजबनाक नहीं करता। तो अगर हमारी इस खलूस में हो कि मैं किसकी इबादत कर रहा हूँ और किस खालिक हकीकी के सामने सजदा हो रहा हूँ, कि इमाम हसन के लिए मिलता है कि मौला हसन जब वजू करते थे, मौला के चेहरे का हर जर्द हो जाता था, तो लोगों ने पूछा मौला आपने जिंदगी किया, लेकिन जब आप वजू करते हैं आपके वजूद पे कपकपाहट तारी हो जाती है, तो मेरे आका हसन फरमाते हैं हाँ यकीनन हम गुनाह नहीं करते, लेकिन जब हम उसके वजूद को महसूस करते हैं, जब खुद को उसके हुजूर में महसूस करते हैं, तो ऐसी हैबत हमारे वजूद पे तारी हो जाती है कि हमारे वजूद पे कपकपाहट आ जाती है। तो अगर इस महज़ खुदा को हर बंदा महसूस करे, तो इंसान कभी भी उसके हुजूर में गुनाह न करे और ऐसा सजदा करे जैसा हुसैन इब्न अली ने करबला में सजदा किया।
अल्लाह अल्लाह सुभान अल्लाह सुभान अल्लाह। अरे हुसैन शाह काजमी साहब, आप बहुत ही उम्दा तरीके से जो है वो बहुत ही अहसन तरीके से जो है वो इबादत के मफहूम पे गुफ्तगू कर रहे थे। नाज़रीन, इससे कबल कि हम अपनी गुफ्तगू को मजीद और आगे बढ़ाएं, आपके सामने जो है वो वन ऑफ पेमेंट की अपील अहले बैत टीवी की चल रही है 110 पाउंड की। या आप जो भी नशरियात देख रहे हैं, जो भी फजाइल अहले बैत अलैहिस्सलाम सुन रहे हैं, जो भी आप इस यहाँ से, इस प्लेटफॉर्म से आपकी मार्फत में इजाफा किया जा रहा है, आपके इल्म में इजाफा किया जा रहा है, आपको इंसानियत का जो परवरदिगार ने चाहा है कि वो कैसा शाहकार बने, उसको अहले बैत अलैहिस्सलाम की सीरत सिखाई जा रही है कि अहले बैत अलैहिस्सलाम ने कैसा चाहा है कि हम कैसे बने, इन तमाम चीज़ों के लिए जो है वो ये इसके अंदर चराग के अंदर ईंधन की बड़ी ज़रूरत होती है। और 110 पॉइंट हमारी वन ऑफ पेमेंट है जिसमें मोमिनीन का जो है वो सिलसिला माशाल्लाह लगातार जारी उसा रही है। हम चाहेंगे कि जिन लोगों ने अभी तक हिस्सा नहीं लिया है वो भी आगे बढ़ें और 110 पॉइंट डालकर इस कार्य खैर में हिस्सा लें, कि ये नशरियात और बेहतर से बेहतर अंदाज में आपकी खिदमत में पेश की जाती रहे। मौलाना अली रजा जान काजमी साहब, शिफात के मौजू पर हम आपके साथ मुसलसल गुफ्तगू कर रहे हैं। शिफात में एक नुक्ता और जो है वो इसको ऐड करते हैं, इसको इस तरफ से भी सोचते हैं कि बाज़ दफ़ा जहन में इंसान के आता है कि जब शिफात हो ही जाएगी तो कहीं खुदा ना खास्ता इससे गुनाह की जरूरत तो नहीं बढ़ती, कहीं खुदा इसके खुदा ना खास्ता बाज लोगों को इस मौजू से जो लोग जो बाज वाइजीन उनको ये हौसला दिलाते हैं, यकीन शफात पे हमारा यकीन है, मगर वो इस तरह से इसको पेटेंट करते हैं कि आप बख्श दिए गए हैं, आप बख्शे हुए हैं, तो इस तरह से उनको कहीं इस पर गुनाह के ऊपर हौसला तो नहीं बढ़ता कि मजीद गुनाह करें। इस पर जरा सी गुफ्तगू हो जाए इस हवाले से।
जी आगा, बहुत अच्छा सवाल है जो इंटरनल भी है और बैरूनी सवाल भी है कि बाहर से भी ये सवाल हमसे पूछा जाता है और अंदरूनी हमारे पास लोकल इशू भी है। तो देखिए, जहाँ तक शफात का ताल्लुक है, हर चीज़ के शराइत होते हैं, उस शराइत के बाद उसको समझा जाता है और उसका मफहूम देखा जाता है। अगर कोई कह दे कि क्लियर कट कह दे कि आप देखिए हमने शफात को साबित किया कुरान से और अहादीस में भी शफात का जिक्र है, जिसकी तरफ हम अभी आगे नहीं गए और अगर टाइम मिला तो कभी और आगे जाएंगे, जहां तक खुद अगर शफात को मानने के बाद जो सबसे बड़ा एक एतराज़ लोग करते हैं, अगर क़िबला आप शफात को मान लेते हैं तो शफात कुरान गुनाह की जुरत का सबब बनेगा। देखिए, अगर कोई ये कहता है शफात मौजिब जुरत गुनाह है, शफात गुनाह की जुरत का सबब है, तो उसको आप जवाब में ये कह सकते हैं कि अगर ऐसे है तो तौबा भी गुनाह की जुरत का सबब बन सकता है, क्योंकि देखिए तौबा कितना आसान काम है। हदीस में फरमाया कि 70 मरतबा अगर एक दिन में भी तुमने तौबा तोड़ दी तो फिर भी आ जाओ, मैं बख्श दूंगा। तो कोई कह सकता है कि खुदा ने तो गारंटी दे दी है कि 70 मरतबा मुझे माफ कर देगा, मैं एक दिन में 70 गुनाह करता 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 70 पे पहुंच गया और हर गुनाह के बाद या आखिर में ही ऑल टुगेदर जाके खुदा से माफ करवा दूंगा। और खुदा ने कहा है इन्नी अनल गफ्फार, मैं बख्शने वाला हूँ, मैं तवाब हूँ, मैं रहीम हूँ, मैं माफ कर देने वाला हूँ। तो अगर कोई कह रहा है कि शफात सिर्फ गुनाह की जरूरत दे सकती है, तो हम कहेंगे आप तोबा की तरफ ये एतराज़ कर सकते हैं, जबकि कोई तोबा का मुनकर नहीं। तमाम शिया सुनी फिरके, तमाम गैर शिया सुनी फिरके भी, जो भी मुसलमानों के फिरके हैं, वो सब तोबा को मानते हैं, किसी का तोबा पर शक नहीं। हजारों हदीसें हैं और कई आयतें कुरान मजीद में तोबा के मुतालिक। और दूसरा नुकता आपको ये याद रहे शफात के मुतालिक, शफात का होना 100% तो नहीं है, शफात एक चांस है, हो सकता है आपकी शफात हो। किसने आपको गारंटी दी है कि आपकी जरूर शफात होगी? तभी तो अहले बैत फरमाते हैं कि वो जो मशहूर रिवायत है जो मुख्तलिफ अंदाज से आई है, जिसमें रावी ने पूछा और एक रिवायत मिलती है कि जिसमें खुद एक रिवायत में रावी का नाम है, दूसरी रिवायत में पाक बीबी सैयदा हजरत फातिमा ज़हरा सलामुल्लाह अलैहा का नाम है। कि जब हजरत बीबी फातिमा ज़हरा सलामुल्लाह अलैहा ने अपने वालिद से पूछा कि बाबा क़यामत के दिन शफात करने वाला कौन होगा, अब वो बीबी जिनको कोई शफात की जरूरत नहीं, वो खुद शाफ़ी रोज़े महशर हैं, कि हम बीबी को कहते हैं या फातिमा तुशफ़ाईली फिल जन्नत, ऐ बीबी आप हमारी शफात करें जन्नत में। अब वो बीबी पूछ रही अपने बाबा से कि बाबा क़यामत के दिन वो वा नफ्सा का माहौल होगा, हर एक अपने फायदे की तरफ भाग रहा होगा, मैं आपको आपकी तरफ कैसे आऊं, और कयामत का शफात करने वाला कौन है? तो रसूल अल्लाह फरमाते हैं मैं शफात करने वाला हूं। तो बीबी फातिमा सलामुल्लाह अलैहा पूछती हैं कि आपको कहां से पाऊं, कहां पे आपको पाऊं? तो कहा कि रसूल अल्लाह फरमाते हैं अगर मुझे ढूंढना है तो सिरात पे आ जाना, पुल सिरात पे मैं खड़ा हुआ हूंगा। फिर बीबी पूछती है बाबा अगर आपको सिरात पे ना पाऊं तो कहां पाऊं? तो कहा फिर मीजान पे आ जाना, जहां जब आमाल चेक हो रहे होंगे वहां पे मुझसे मिल लेना। और फिर बीबी ने पूछा बाबा अगर आपको मीजान पे भी ना पाऊं तो फिर कहां पे आऊं? तो कहा हौज़े कौसर पे आ जाना, मैं अपने शियों को जामे कौसर पिला रहा हूंगा। अजीब है ये रिवायत, देखिए कि हमें हमारे दिल में खौफ खुदा कितना होना चाहिए कि वो पाक बीवी सैयदा मकाम इस्मत पे फाइज हैं, मगर कितना बाबा से पूछ रही है कि बाबा अगर उधर नहीं मिले तो फिर कहाँ आऊं, उधर नहीं मिले तो फिर कहाँ आऊं, उधर नहीं मिले तो फिर कहाँ आऊं। यानी ये खौफ खुदा जो पाक बीवी सैयदा के दिल में था, अगर उसका जर्रा सा खौफ भी हमारे दिल में आ जाए तो फिर हम कभी गुनाह की तरफ नहीं जाएंगे, कभी कोई तोबा या शफात कोई भी चीज हमको गुनाह की तरफ जुरत नहीं दिलाएगी। तो मकसद ये कि शफात 100% सर्टन नहीं है कि जरूर शफात मिलेगी, और कई कुरान की आयतें ये बतला रही हैं कि शफात जालिमीन जो जुल्म करने वाले होंगे, जो काफर होंगे, जो मुशरिक होंगे, उनको तो शफात नहीं मिलने वाली, शफात उन लोगों को मिलेगी जो नेक थे मगर उनमें कुछ कमी बेशी आ गई। उसकी एक मिसाल आपको देकर मैं, क्योंकि हमारे पास भी नमाज का टाइम करीब है, मैं गुफ्तगू खत्म करूंगा। जैसे ये मेरे पास एक तार है जिससे आपकी मैं आवाज़ सुन रहा हूँ, ये गुशी मेरे कान पे लगी हुई है। अब क्योंकि ये कनेक्शन बरकरार है तो मैं आवाज़ बढ़ा भी सकता हूँ, घटा भी सकता हूँ, क्योंकि आवाज़ आ रही है। अगर लेट से किसी दिन ये तार का कनेक्शन किसी ने कैंची से काट दिया, तो जैसे कैंची से किसी ने तार का कनेक्शन काट दिया, अब मैं कंप्यूटर की आवाज जितनी भी बूस्ट करता जाऊं तो वो आवाज नहीं आएगी, क्योंकि कनेक्शन ही कटा हुआ है, रिलेशन ही नहीं है। देखिए, जो अहले बैत के साथ जिसका कनेक्शन हो और रसूल अल्लाह के साथ जिसका कनेक्शन हो, हाँ कुछ कमी बेशी रह जाए तो वहाँ शफात का काम है, हमारी कमी बेशी को हटा देना और हमारे ईमान को बूस्ट कर देना। तो नतीजा ये हुआ कि शफात किसी तौर भी इंसान को गुनाह की तरफ नहीं ले जाना चाहिए, और असल शफात भी यही है।
सुभानअल्लाह सुभानअल्लाह, बहुत ही उम्दा जो है वो गुफ्तगू का नाज़रीन जो है वो सिलसिला जारी वसारी है। और अब हम बढ़ेंगे क़िबला सैयद आरिफ हुसैन शाह साहब आपकी तरफ, थोड़ी सी नियत के ऊपर बात कर लें कि जी कहा जाता है कि जी नियत करें हर इबादत जब भी हम शुरू करते हैं उसकी हम एक बाकायदा नियत करते हैं, मगर अगर इस पर हम जरा गौर करें तो हम जब भी कोई काम का इरादा करते हैं उससे पहले हम नियत ही तो कर रहे होते हैं, तो फिर ये एक अलामती नियत की हमें क्या जरूरत है, इस हवाले से क्या कहेंगे आप?
जी, आपने बहुत अच्छा सवाल किया, क्योंकि नियत का और इबादत का आपस में बहुत गहरा और बड़ा नज़दीक रिलेशनशिप है। तो नियत, उलमा नियत की तारीफ इल्मी तौर पर इस तरह करते हैं कि दो चीज़ें आप जहन में रखें, एक है इल्म, एक है अमल। इन दोनों के बीच में जिस जो जो सरहद है जिसे हम बरज़ख़ कहते हैं, यानी इल्म और अमल के बीच की जो बरज़ख़ है उसे हम नियत कहते हैं। जिस तरह हम कहते हैं कि मरने के बाद इंसान बरज़ख़ में चला जाता है, उसका मतलब ये बरज़ख़ वो मकाम है, यानी दुनिया और क़यामत के बीच वाला मकाम। तो इल्म और अमल के बीच में जो चीज़ आती है उसे हम इरादा कहते हैं। जब इंसान को किसी शय का पता चलता है उसके बाद वो इरादा करता है तो कदम उसके आगे बढ़ते हैं। मिसाल के तौर पे मेरे सामने अगर पानी का गिलास हो, अगर मैं इरादा नहीं करूंगा तो पानी के गिलास को कैसे उठा पाऊंगा? तो अक्सर लोग ये सवाल करते थे कि कहा जाता था कि मसलन नमाज पढ़ने से पहले नियत किया करो, तो ये तो मुमकिन ही नहीं है कि हम नमाज पढ़ें और नियत ना करें। ये तो एक बिल्कुल जनरल लॉजिकल बात है कि इंसान हर काम करने से पहले उस शय का इरादा करता है। तो जो खुदा का मुराद है, अहले बैत की मुराद है कि इंसान का अमल उसकी नियत पर दारोमदार है, इबादत करने से पहले नियत किया करो, उससे मुराद क्या है ये मैं आसान मिसाल देकर आपको समझाऊंगा। देखिए, मिसाल के तौर पर आप घर से बाहर निकले और बाजार में जा रहे थे, अचानक आपने अपने छोटे भाई को देखा, तो आपने उनसे सवाल किया कि आप यहाँ पर क्यों हैं और यहाँ पर क्या कर रहे हैं? उसने आपको कहा मैं गोश्त लेने आया हूँ। ये उसकी नियत है, वो घर से निकला है गोश्त लेने के लिए। ये तो एक सिंपल बात है। और उलमा फरमाते हैं खुदा ये इंसान को कहता कि मिसाल के तौर पर नमाज पढ़ने से पहले नियत न करो, ये काम बिल्कुल नामुमकिन था, क्योंकि ये तकलीफ माला युताब है, यानी खुदा को ये ऐसी चीज इंसान से मांगे जो इंसान कर नहीं सकता। नियत करना तो एक सिंपल बात है। तो पहला मर्तबा जब वो उस शख्स से आप पूछते हैं कि आप यहाँ पर क्या कर रहे हैं, वो ये कहता है मैं गोश्त लेने के लिए आया हूँ, ये उसकी नियत है। अब खुदा की मुराद और अहले बैत की मुराद क्या है कि अपने आमाल में, अपनी इबादात में नियत किया करो। जब आप उससे ये सवाल करें कि तुम गोश्त क्यों लेने आए, जब क्यों का सवाल आता है, नमाज तो हर इंसान पढ़ता है, मुनाफिकीन भी नमाज पढ़ते थे और मुस्लिम भी नमाज पढ़ता है, मैदान करबला में चले जाएं, हुसैन इब्न अली के लश्कर में नमाज पढ़ी जा रही है और लश्कर यजीद में भी नमाज पढ़ी जा रही है। तो नमाज है, लेकिन सवाल यह है दोनों की नीयत क्या थी। नमाज तो दोनों पढ़ रहे थे, आज इबादत करना कोई बड़ा कमाल नहीं है, रोजा रखना बड़ा कमाल नहीं है, सजदे करना बड़ा कमाल नहीं है, लेकिन ये सवाल करना कि मैं रोजा रख क्यों रहा हूँ, मैं नमाज पढ़ क्यों रहा हूँ, मैं मैदान जहाद में जा क्यों रहा हूँ, मैं कलमा पढ़ क्यों रहा हूँ, मैं विलायत अली का इकरार कर क्यों रहा हूँ, जब तक इस क्यों का पता न चल जाए। आज इस माशरे का मसला क्या है, जब से ये वबा आई है तो हर शिया ये सवाल कर रहा है कि मौलाना इमाम ज़माना आने वाले हैं, इमाम ज़माना आने वाले हैं, अलामत ज़ुहूर हो चुकी हैं, तो ये जवान खुद से ये सवाल करे चलिए बिलफर्ज़ इमाम ज़माना का ज़ुहूर कल हो गए और मौला आएंगे तो आप करेंगे क्या, आप इमाम का जहूर मांग क्यों रहे हैं? ये बिल्कुल ऐसे है कि मैं कहूँ इमाम जमाना आ जाओ, एक यूनिवर्सिटी की बिल्डिंग आकर बना दे, लेकिन बिलफर्ज इमाम ने बिल्डिंग बना भी दी, भाई तुम उस बिल्डिंग में क्या करोगे, क्या तुम टीचर क्या बने हो, क्या तुम्हारे वजूद में हालत है? तो इमाम जमाना जिस निज़ाम को बनाएंगे तुम उस निज़ाम में करने क्या होगे? तो अगर इंसान से ये सवाल कर दो जिसे उलमा गरज़े गाई कहते हैं, यानी आखिरी हद क्या है, यानी तुम इबादत करते क्यों, अगर उसके मकसद को इंसान समझ जाए तो इंसान अधूरे सजदे नहीं देगा, इंसान अधूरे रुकू नहीं देगा, इंसान अधूरी नमाज और अधूरे नमाज अधूरे रोजे नहीं रखेगा। जब तक इंसान, कुरान की आयत है कि कुल कुल यअमल वला शाकिल थे, इंसान जब भी कोई अमल करता है तो रसूल खुदा फरमाते हैं इंसान जब भी कोई अमल करो पहले उस नीयत को साफ कर। अब नियत को साफ कैसे किया जाए? नियत समझिए फिल्टर है आपके वजूद के अंदर, यानी जब नमाज पढ़ो एक ऐसा फिल्टर हो जो नमाज को साफ कर दे, तुम्हारे रोजे को साफ कर दे। तो अल्लाह की आवाज आती है इंसान जो भी करता है वो इंसान जो उसने अपने वजूद के अंदर शक्ल बनाई है उस शक्ल का नतीजा है। अब रसूल खुदा की एक हदीस है, बहुत प्यारी हदीस है, फरमाते हैं कि अगर कोई मोमिन अमल करता है مؤمن خير من عمله، مؤمن کا نیت المؤمن خیر من عمله ونیت الكافر شر من عمله، جو مؤمن عمل کرتا ہے اس کی نیت اس کے عمل سے بہتر ہے، اور جو کافر
اللہ
جس نم عمل کرتا ہے اس کی نیت اس کے عمل سے زیادہ بہتر ہے. اس سے مراد کیا ہے؟ یہ قرآن کی آیت سمجھائے. اللہ کہتے ہیں ہر انسان کی دو شکلیں، ایک شکل جو خدا نے آپ کی بنائی وہ بہت حسین ہو سکتی ہے، وہ بہت اچھی ہو سکتی ہے، دوسری شکل انسان کے ہاتھ میں جو انسان خود اپنی شکل بناتا ہے، ایک شکل جو آپ اپنے اندر بناتے ہیں جو لوگ آپ کو دیکھ رہے ہیں. مثال کے طور پہ میں ظاہراً صاحب نما ہوں، بہت اچھی باتیں کر رہا ہوں، میں نماز پڑھتا ہوں، لوگ میری ظاہری شکل دیکھ رہے ہیں اور ظاہری شکل دیکھ کر میرا احترام کریں گے، لیکن ایک وہ شکل ہے جو باطنی ہے جو میں نے خود بنائی ہے، اس شکل کو دیکھ کر خدا اور نبی اور آل نبی آپ کا احترام کرتے ہیں. سوال یہ ہے کہ تم نے اپنی باطنی شکل کیا بنائی؟ اگر میری باطنی شکل اچھی ہے نیت عمل سے بہتر ہوگی، شکل بری ہے اگر نماز کی نیت بھی کر رہا ہوں میری نیت بری ہوگی کیونکہ میری باطنی شکل بری ہے. یہ بالکل ایسے ہے کہ ایک جوان رات کو سو جاتا ہے اور سونے سے پہلے نیت کرتا ہے کہ میں آج کی رات نماز تہجد پڑھوں گا، اور اس کے لیے اہتمام بھی کرتا ہے، مثال کے طور پہ وہ الارم بھی رکھتا ہے، وہ قرآن و نفاتی جنان کے جو اعمال ہیں وہ بھی انجام دیتا ہے، یعنی پورا اہتمام کرتا ہے. علماء فرماتے رات کو کم کھایا کرو، دو فروٹ کھایا کرو، اور بہت پہلے سویا کرو تاکہ تمہاری نیند بھی کمپلیٹ ہو جائے اور تم اٹھ سکو. اب اس نے سارا اہتمام کیا لیکن اس اہتمام کرنے کے بعد بھی اس کی آنکھ نہیں کھلتی، اور اٹھنے کے بعد وہ پشیمان بھی ہے، وہ افسردہ بھی ہے کہ خدا نہ خاصا آج میں نماز کے لیے کیوں نہیں اٹھا، آج میں نے کوئی جھوٹ بولا تھا، میں نے کوئی غیبت کی تھی، میں نے کوئی گناہ کیا تھا، میں کوئی نگاہ حرام میں مبتلا ہوا تھا کہ میں آج نماز تہجد. اب یہ افسوس بھی اس کے وجود میں ہے اور تمام تر لوازمات بھی اس نے انجام دیے تھے پھر بھی نہیں اٹھا. اب اس کی نیت اس کے عمل سے بہتر آئے کیونکہ اس کا اندر جو ہے وہ پاک ہے. تو انسان جب تک اپنے اندر کو پاک نہیں کرتا تب تک انسان
سبحان اللہ
نیت پاک نہیں ہو سکتی. ایک علماء فرماتے ہیں اس کے لیے، فرماتے ہیں کیوں انسان کی نیت اس کے عمل سے بہتر آئے، اس کی مثال علماء اللہ مجلس کی اس طرح بیان فرماتے ہیں، فرماتے ہیں کیوں، فرماتے ہیں نیت بے منزلت روح ہے اور عمل بے منزلت جسم ہے.
سبحان
اگر
اللہ
آپ کی آنکھ
واہ
زبان سے آپ گونگے ہو جائیں، کانوں سے آپ بہرے ہو جائیں، لیکن اگر روح اس جسم میں باقی ہے یہ جسم پھر بھی کام کرتا رہے گا. لیکن اگر آپ کا پورا جسم حسین اور خوبصورت ہے، کوئی عضو آپ کا خراب نہیں ہوا، لیکن اگر روح اس بدن سے نکل جائے تو یہ جسم کسی کام کا نہیں ہے. تو روح کی منزلت جسم پہ بھاری ہے، روح کا مقام بلند ہے. بالکل اسی طرح انسان کی نیت جو ہے وہ روح کی منزلت پر ہے اور اس کا جسم جو ہے وہ منزلت عمل کے مقام پر ہے. تو اگر انسان کے اندر انسان کا پاک ہو جائے تو اس کی نیتیں بہتر ہو جاتی ہیں، اگر انسان کا اندر نجس ہو جائے تو اس کی نیتیں خراب ہو جاتی ہیں.
سبحان اللہ سبحان اللہ. جناب فضلہ سید عارف حسین شاہ کاظمی صاحب، بہت ہی عمدہ اور ایمان افزو جو ہے وہ آپ کا خطاب جو ہے وہ جالی اساری ہے، اور میں آپ دونوں حضرات سے ہی عارف حسین شاہ صاحب آپ سے بھی اور علی رضا صاحب سے بھی کہ مجھے آپ کی طرف جو ہے وہ قوم المقدسہ میں افطار کا وقت قریب ہے، تو مجھ سے جو ہے وہ فوراً کہہ دیجئے گا تاکہ جو ہے وہ آپ جا سکیں. تو ابھی ہم کنٹینیو کرتے ہیں، جیسے بھی ٹائم ہو جائے گا تو آپ امید ہے کہ ہمیں انفارم کر دیں گے. مولانا علی رضا جان کاظمی صاحب، روزے کا انسانی صحت سے جو ہے وہ کیا تعلق بنتا ہے؟
جی ہاں مجھے صاحب، تقریباً ہمارے پاس ٹائم ہو چکا ہے، بس میں جسے کہا جائے یہ آپ کے سوال کا جواب اگلے پروگرام میں دوں گا، مگر ایک حدیث صرف رسول اللہ کی بتا کے اس کو میں ختم کرتا ہوں، کیونکہ ہمارے پاس آلریڈی ٹائم ہو چکا ہے، اور اس کی ڈیٹیل انشاءاللہ اگلے ہفتے ہوئے گی کہ حضور پاک صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں سومو تصوحو، روزے رکھو خدا تمہیں صحت عطا کر دے گا. اب یہ صحت کیسے ملتی ہے اور کیسے ہوتا ہے انشاءاللہ اگلے ہفتے اس پہ گفتگو ہوگی.
صحیح. قبلہ مولانا سید علی رضا جان کاظمی صاحب اور مولانا سید عارف حسین شاہ کاظمی صاحب، آپ نے ہمیں قم سے جوائن کیا تھا، آپ کی طرف افطار کا ٹائم ہے، جو ہے وہ ہم آپ کے انتہائی شکر گزار ہیں، مشکور ہیں، ممنون ہیں، آپ نے اپنے قیمتی وقت ایک مرتبہ پھر ایلیویٹ ٹی وی کو دیا. اور مزید ناظرین جو ہمارا پروگرام ہے وہ ہم کنٹینیو کریں گے مولانا سید محمد رضا جان کاظمی صاحب کے ساتھ، اور ان کے ساتھ جو ہماری گزشتہ پروگرام کے اندر گفتگو ہو رہی تھی وہ ہو رہی تھی دعائے افتتاح کے حوالے سے، ہماری بات چیت کا سلسلہ جاری تھا، انہوں نے اس کی تلاوت بھی کی تھی، وقت کم تھا تو تھوڑا سا ہم دعا کی طرف دوبارہ آئیں گے. تو سب سے پہلے ہم ان سے پوچھیں گے کہ یہ دعا کا جو ہے وہ مہینہ ہے، اس میں جو ہے وہ بہت دعائیں لوگ پڑھتے ہیں، بہت مناجات کرتے ہیں پروردگار کی بارگاہ میں، گڑگڑا گڑگڑا کے ساتھ، عاجزی کے ساتھ جو ہے وہ طلب مغفرت کرتے ہیں. تھوڑی سی دعا کی اہمیت کے اوپر قبلہ گفتگو فرمائیے اور اس کے بعد دعائے افتتاح کی تلاوت مکمل کیجیے. بسم اللہ قبلہ.
بسم اللہ الرحمن الرحیم. دیکھیے دعا کی عظمت کا انسان کو جب پتہ نہ ہو تو وہ انسان اس دعا سے فائدہ حاصل نہیں کر سکتا. दुआ है क्या, दुआ से क्या क्या हो सकता है? देखिए, दुआ
सही,
तकदीर को बदलने वाली चीज है, दुआ
अल्लाह
अल्लाह
अकबर,
से करीब करने वाली चीज है, दुआ नामुमकिन को मुमकिन बनाने वाली चीज है, दुआ मरीज को
सुभान
शफा देने वाली चीज है। बल्कि दुआ तो कई दुआएं ऐसी हैं कि रिवायात में मिलता है कि अगर इस दुआ को किसी मुर्दे पे पढ़ लो तो मुर्दा जिंदा हो जाए। अब दुआएं
अल्लाह
मुर्दे
अकबर,
को भी जिंदा करने वाली हैं। लेकिन पहली बात यह कि हमारी दुआएं कबूल क्यों नहीं होती, हमारी दुआएं देर में क्यों कबूल होती हैं, हम दुआ किस अंदाज से करते हैं, ये वो बातें हैं जिनको हमें जानना जरूरी है। और देखिए, ये
जानना
महीना ही
जरूरी
दुआ का, जैसे पिछले प्रोग्राम में जो जुमेरात को था, हमने कहा ये दुआ इफ्तिता देखिए जरूर पढ़िए, ये कम से कम एक मरतबा इस रमजान में तर्जुमे के साथ दुआ इफ्तिता की तिलावत कर लें, ताकि आपको पता चले कि अल्लाह से गुफ्तगू किस तरह की जाती है। इंशाल्लाह अगर वक्त रहा तो मैं इंशाल्लाह मुख्तसर इशारा करूंगा कि जब दुआ जो है जो हम करते हैं, पहले इंशाल्लाह दुआ की अहमियत के मुताबिक थोड़ी गुफ्तगू होगी, फिर कि दुआ क्यों कबूल नहीं होती, क्यों देर में कबूल होती है, क्या करें जल्दी कबूल हो जाए। देखिए, दुआ के लिए कुछ शराइत है, दुआ के कुछ आदाब हैं, और दुआ के कबूल होने में कुछ रुकावटें हैं। अब ये सारा हमने
सुभान
सीखना है, दुआ समझिए एक पूरा कोर्स है। हमने जनाब दुआ को बस ये समझा कि जनाब मैं नींद से उठा और जनाब अभी मैंने दुआ कर ली, दुआ के कुछ आदाब है, दुआ के आदाब में से मसलन सिर्फ एक अदब की तरफ इशारा कर लूं, गरचे आप कहीं पर भी बैठ के दुआ कर सकते हैं, लेकिन अल्लाह से बात करने में, ये नहीं कि आप जहां पे बैठे हैं वहां अल्लाह से बात नहीं कर सकते, लेकिन कुछ आदाब है। जैसे आप किसी बड़े बुजुर्ग से मिलने जाते हैं तो कुछ खास आदाब होते हैं, ऐसे नहीं कि बुजुर्ग के सामने पांव सीधे करके बैठ जाए, ठीक है, किसी बुजुर्ग की खिदमत में जाते हैं, बुजुर्ग ऊपर होते हैं आप नीचे बैठते हैं, ये आदाब है, यानी कि बुजुर्ग नीचे बैठा और आप ऊपर बैठे हैं, ये आदाब इसी तरह के दुआ में भी है। दुआ के आदाब में से एक अदब क्या है कि जब भी दुआ मांगो, जब भी दुआ करो, जो भी दुआ मांगो, तो दुआ का पहला अदब ये है कि शुरू में भी सलावात पढ़ो और आखिर में भी सलावात पढ़ो, अल्लाहुम्मा सल्ले
सलावात
अला
पढ़ो,
मोहम्मद
सुभान
आले
अल्लाह,
मोहम्मद वाले मोहम्मद।
दुआ
या मतलब
मोहम्मद अच्छी
कोई
सलावात,
गुफ्तगू जो मौलाना अभी कर रहे थे कि अहले बैत के वसीले से दुआ मांगो, अब जो दुआ शुरू में आप अल्लाह को अहले बैत का वास्ता देंगे, जिस दुआ में आखिर में भी आप खुदा को अहले बैत का वास्ता देंगे, तो यकीनन वो दुआ उसकी मंजिल अलग होगी। जो हम ऐसे ही कहते मेरे अल्लाह ये मुझे दे दो, नहीं, उलमा बताते हैं, रिवायत बताती है कि दुआ को शुरू करो तो सलावात से करो, और सलवात
सुभान
भी
अल्लाह
कैसी,
बेशक,
अल्लाहुम्मा सल्ले अला मोहम्मद व आले मोहम्मद व अज्जल फरजहु।
सुभान
इस जुमले पे गौर कीजिए कि ये अल्लाहुम्मा सल्ले अला मोहम्मद व आले मोहम्मद जो है ये फजाइल का जुमला है, व अज्जल फरजहु मसाइब का जुमला है। जब भी आप सलवात पढ़े, बल्कि रिवायत मिलता है कि जुमे के दिन जो 100 मरतबा इस अंदाज से सलवात पढ़े, अल्लाहुम्मा सल्ले अला मोहम्मद व आले मोहम्मद व
मोहम्मद
अज्जल
व आले
फरजहु,
मोहम्मद,
100 मरतबा जुमे के दिन अगर आपने इस अंदाज से सलवात पढ़ी व अज्जल फरजहु के साथ, तो अल्लाह उस सलवात के नतीजे में एक नूर बनाएगा जो आपकी कब्र में आपका साथी होगा। देखिए, सलवात के बड़े
सुभान
फायदे हैं, अब वो मौजू नहीं है, सिर्फ इशारा करूं। अब अगर आपने 100 मरतबा सलवात पढ़ी जुमे के दिन, ये फायदा, अब जुमे के दिन आपने 1000 मरतबा सलवात पढ़ी, लेकिन क्या, अल्लाहुम्मा सल्ले अला मोहम्मद व आले मोहम्मद व अज्जिल फरजहुम, आपने जुमे के दिन 1000 मरतबा सलवात पढ़ी, क्या सवाब मिलेगा, क्या फायदा मिलेगा, क्या बेनिफिट, कि रिवायात बताती है वो इंसान जो जुमे के दिन 1000 मरतबा सलवात पढ़े वो नहीं मरेगा जब तक अल्लाह उसे उसका जन्नत में ठिकाना दिखा दे।
सुभान अल्लाह सुभान
ये
अल्लाह,
सलावात का फायदा। तो अब दुआ का अदब क्या है, दुआ का अदब ये है कि हम जब भी दुआ करें, हम शुरू में सलावात पढ़े, अल्लाहुम्मा सल्ले अला मोहम्मद व आले मोहम्मद व अज्जल
मोहम्मद
फरजहु,
वाले
और
मोहम्मद
दुआ करने के बाद भी सलावात पढ़े, अल्लाहुम्मा सल्ले अला मोहम्मद व आले मोहम्मद व अज्जल, यानी मेरे अल्लाह ये मेरी दुआ है। अब दूसरे आदाब पे इंशाल्लाह आइंदा प्रोग्रामों में गुफ्तगू करेंगे, लेकिन
इंशाल्लाह, क्योंकि
सलावात
वक्त जो है वो
यानी मेरे अल्लाह ये मेरी दुआ है, मेरे अल्लाह रसूल के सदके में कबूल फरमा, रसूल शफात करेंगे
सुभान
ना, ए
अल्लाह
मेरे अल्लाह ये मेरी दुआ है, बीबी जहरा के सदके में कबूल फरमा, बीबी जहरा शफात करेंगी, ए मेरे अल्लाह ये मेरी दुआ है, मौला अली के सदके में कबूल फरमा, ये सलवात यानी 12 मासूमीन से तवस्सुल, सलवात यानी 14 मासूमीन से तवस्सुल, सलवात यानी पंचतने पाक से तवस्सुल। अच्छा, आप दुआ हम करें जब भी, ये एक अदब मैंने आपको मुख्तसर निशान किया, लेकिन अब हम दुआएं पढ़ते क्यों नहीं है, हम दुआएं क्यों नहीं पढ़ते? इसी रमजान में दुआ इफ्तिता है, दुआए अबू हमजा सुमाली है, दुआए सहर है, भाई वो हर रोज की दुआ है, हम वो दुआएं पढ़ते क्यों नहीं है? क्योंकि हमें दुआ की अहमियत का या पता नहीं, या पता है तो हम उससे गाफिल हैं। मैं आपको एक मिसाल दूं, किसी इंसान को आप दो इंसानों को अस्यूम करें, दो लोग हैं, एक आदमी है उसे सोने की, गोल्ड की, डायमंड की, हीरे जवाहरात की वैल्यू का इल्म है, कि भाई सोने की क्या कीमत है, एक तोला सोना इतने का है, एक किलो सोना इतने, उसे मालूम है सोने की कीमत क्या है, एक डायमंड की वैल्यू क्या है। एक ये इंसान और दूसरा वो इंसान जिसे सोने की कीमत का कुछ नहीं पता कि सोना क्या होता है, वो सोने को एक पत्थर की तरह सेम समझता है। उस इंसान की नजर में सोना और पत्थर बराबर है। अब ये दोनों इंसानों के पास आप चले जाएं, दोनों के पास जाके कहें भाइयों ये जो पहाड़ है ना, इस पहाड़ को अगर तुम 30-40 मीटर खोदोगे तो नीचे से 40-50 किलो सोना निकलेगा, नीचे से 40-50 किलो डायमंड निकलेगा। अच्छा दो लोग थे, एक को सोने की वैल्यू का पता है, दूसरे को सोने की कीमत का पता ही नहीं, उसकी नजर में सोना पत्थर बराबर है। अब कौन सा आदमी खोदेगा? पहला वाला, जिसको मालूम है सोने की वैल्यू क्या है,
कीमत।
अच्छा 40 मीटर खोदने से मुझे 30 किलो सोना मिलेगा, 40 किलो सोना मिलेगा, मैं तो 40 तो क्या 4000 मीटर खोद लूंगा अगर नीचे सोना होगा। ये 4000 मीटर खोदने को तैयार है, लेकिन वो बेचारा जिसे सोने की कीमत का पता ही नहीं, जिसकी नजर में सोना और पत्थर बराबर है, वो उसको आप कहे भाई ये 30 मीटर खोदो, वो कहेगा 3 मीटर भी नहीं खोदूंगा, क्यों भाई सोना पत्थर बराबर है, रोड पे इतने पत्थर पड़े हुए उनको उठा लूंगा, उसका रंग पीला है इनका रंग काला है, वो मेहनत नहीं करेगा। क्यों? क्योंकि उससे अहमियत का पता नहीं है कि इसका बेनिफिट क्या है, इसका फायदा क्या है।
सुभानअल्लाह,
वजह ये कि हमें दुआ के फायदे का नहीं मालूम कि दुआ के कितने बेनिफिट है, दुआ से कितने फायदे मिलते हैं। इंशाल्लाह इस पे ज्यादा गुफ्तगू आइंदा प्रोग्राम में होगी, सिर्फ मुख्तसर कुछ जुमले दुआ इफ्तिताह की तिलावत कर लूं इंशाल्लाह। के कोशिश करें मारिफत अपनी बढ़ाएं, इस दुआ का क्या इमामों ने जो इतनी दुआएं सिखाई हैं हमारे ही फायदे के लिए, हमें सिखाएं ताकि हमें फायदा हो। मसलन दुआए मकातिल इब्न सुलेमान, ये वो दुआ है जिससे हमें फायदा क्या मिलता है कि तुम्हारी बड़ी से बड़ी मुश्किल हो, अलबत्ता जैसे मैंने कहा शरायत दुआ भी है, आदाब दुआ भी है, मवाने दुआ भी है कि बाज़ चीजों में दुआएं कबूल नहीं होती, लेकिन अब दुआए मकातिल इब्न सुलेमान वो दुआ है कि बड़ी से बड़ी मुश्किल हो, 100 मरतबा पढ़ो तुम्हारी मुश्किल खत्म हो जाएगी, अलबत्ता अगर शरायत का ख्याल रखें, आदाब का ख्याल रखें और उन मवाने को हटाएं। तो इस तरह दुआ का हमें फायदा मिलता है। हम कब पढ़ते हैं? जब हमें मालूम हो उसकी अहमियत क्या है। वो आदमी कब खोदेगा? जब उसे पता चलेगा कि भाई इसके नीचे सोना है और उसे सोने की कीमत और वैल्यू का इल्म हो। तो आइए इंशाल्लाह दुआ इब्तिदा पढ़े। मैं मोमिनीन जो देख रहे हैं उनसे रिक्वेस्ट करूंगा, हमारे पास मेरे ख्याल में 2 या 3 मिनट से ज्यादा वक्त नहीं होगा, तो जो मोमिनीन देख रहे हैं रिक्वेस्ट करूंगा कि दुआ इब्तिदा जरूर पढ़े, तर्जुमे के साथ पढ़े और दुआ इब्तिदा के फजाइल भी पढ़े कि इसको पढ़ने के कितने फायदे हैं। आइए सब मिलके कुछ जुमले दुआएं इब्तिदा के पढ़ते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम اللهم اني افتتح الثناء بحمدك وانت مسجد للثواب بمنك وايقنت انك يا أنت أرحم الراحمين في موضع العفو والرحمة وأشد المعاقبين في موضع النكال والنقمة وأعظم المتجبرين في موضع الكبرياء والعظمة اللهم أذنت لي في دعائك ومسألاتك نے مجھے دعا پڑھنے کی توفیق دی تو نے مجھے خود سے مانگنے کی اجازت دی فاسمع یا سمیع مدحتی واجب یا رحیم دعواتی واقل یا غفور عثرتي فكم يا إلهي من كربة قد فرجتها وحموم قد كشفتها وعسرة قد أقلتها ورحمة قد نشرتها وحلقة بلاء قد فككتها مولا سکھارے اللہ کا شکر کرو ہر نعمت کا شکر ادا کرو بار بار دعا افتتاح میں الحمدللہ 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 میرے اللہ تیرا شکریہ تو نے مجھے عاشق علی بنایا تیرا شکریہ تو نے مجھے انسان بنایا، تیرا شکریہ تمام ان نعمتوں پر جو تو نے مجھے عطا کی، الحمد للہ الذی لم یتخذ صاحبۃ ولا ولدا ولم یکن له شریک فی الملک ولم یکن له ولی من الذل وکبره تکبیرا، الحمد للہ بجمیع محامده کلها علی جمیع نعمه كلها، الحمد لله الذي لا مضاد له في ملكك ولا منازع له في أمرك، الحمد لله الذي لا شريك له في خلقه ولا شبيه له في عظمتك، الحمد لله الباشي في الخلق أمره وحمده، الظاهر بالكرم مجده، الباسط بالجود يده، الذي لا تنقص خزائنه ولا تزيده كثرة العطاء إلا جودا وكرما، إنه هو العزيز الوهاب. إن شاء الله ایک ایک جملے پہ ترجمہ انشاءاللہ پڑھیے غور سے، دیکھیے مولا کیا سکھا رہے ہیں، اور انشاءاللہ آہستہ آہستہ کوشش کریں گے کہ آئندہ پروگراموں میں زیادہ پڑھا جائے انشاءاللہ. دعا افتتاح کو التماس سے دعا.
بہت شکریہ، جزاک اللہ جزاک اللہ. ناظرین آپ سماعت فرما رہے تھے حجۃ الاسلام والمسلمین مولانا سید محمد رضا جان کاظمی صاحب کو، اور ہمارے مزید جو دو مہمانان گرامی قم سے شامل ہوئے تھے مولانا سید عارف حسین شاہ کاظمی صاحب، مولانا سید علی رضا جان کاظمی صاحب. آپ تمام ہی کی خدمت میں ہم نہایت ہی مشکور ہیں، ممنون ہیں، اور جو ہے وہ شکر گزار ہیں کہ آپ نے اپنا قیمتی ٹائم ایل ایف ٹی وی کو دیا. ناظرین اس سے قبل کے ہم پروگرام کا اختتام کریں، ہماری ون آف اپیل جاری ہے 110 پاؤنڈ کی، جس میں مومنین جو درجوخ جو ہے وہ شامل ہو رہے ہیں، ابھی تک جو مومنین اس میں شامل نہیں ہوئے آگے بڑھیں اور اس چراغ کو مزید جو ہے وہ اس کی لا کو جو ہے وہ اور طاقتور کریں اور پاورفل کریں، تاکہ یہ اور عالم میں جہاں جہاں پر بھی اندھیرا ہے وہاں پر اپنی اس بہترین روشنی سے اس جگہوں کو منور کرے، اور تعلیمات محمد علی محمد کا وہاں پر بھی آیا کرے. ناظرین ہمارے پروگرام کا وقت جو ہے وہ ختم ہو گیا، ہماری اور آپ کی ملاقات انشاءاللہ کر روز پیر یو کے ٹائم 4 بجے ہوگی. اجازت دیجیے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
المدد مولا يا أبا صالح، المدد مولا سے دور ہوں یوں ہی رنجور ہوں، حسرت دید ہے پھر بھی مجبور ہوں، ہم جو بروم بہانے تو کہ مگر برسم در خانے تو، ہم جو دنبال تو میگردم که توی درمون همه دردم، یا واسانه المدد مولا، یا واسانه المدد مولا، اگرم نبود دل لایق تو، نظری که دلم شده عاشق تو، من ناقابل به تو دل بستم نکشید و مون خود از دستم. گرچه دل کو نہیں ہے لیاقت تیری، لطف ہے دل میں ہے اب محبت تیری، دل اندھیرے میں ہے تیرا مجذوب ہے، مجھ سے مولا میرا کس لیے دور ہے. ہمارے گناہوں سے خالی نہیں، یوں ہی دیدار تیرا میسر نہیں. یا بوسون المدد مولا، یا بوسون المدد مولا، کس کی چوکٹ پہ جا گدا ہوں تیرا، سن لے میری دعا ورنہ مر جاؤں گا، میں تمہارے بنا کچھ نہیں اے امام، سایہ عاطفت رکھنا مجھ پہ مدام. المدد مولا، یا بوسون المدد مولا، معرفت کے خزانے ہو مجھ کو عطا، اس جہاں میں ملے خلد کا ذائقہ، آپ کے عشق نے ایسی سوغات دی، دور دل سے ہوئی لذت دنیاوی. یا بوسون المدد مولا، یا بوسون المدد مولا، تاج شاہی کی کیا ہو ضرورت مجھے، تیری نا لین ہی میری دستار ہے، سن کے شکوا فلک کا انہوں نے کہا، راہ حق پہ رہو جلد آ جاؤں گا. یا ابا صالح المدد مولا، یا ابا صالح المدد مولا.